यो एडभेन्टिस्ट ओल्ड रेडियो हो। तपाईँ आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.orgमा लेखी पठाउन सक्नुहुनेछ अथवा हाम्रो वाट्सएप नम्बर +1224222077 फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।
श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। आदरणीय श्रोता, लाखौं करोडौं ध्वनि तरङ्गहरूको बीचमा भरोसा योग्य आशाका आत्मिक सन्देश सहित आशाको बाणी कार्यक्रम तपाईँको सामु आइपुगेको छ। यी तरङ्गमा शक्ति छ, यी तरङ्गमा जीवित परमेश्वरको अनुग्रह छ। यो कार्यक्रमलाई सुन्न रोज्नुहुने समस्त श्रोतावर्गमा हामी आभार व्यक्त गर्दछौ। आजको कार्यक्रमबाट यहाँले प्रशस्त आशिष पाउन सक्नु भएको होस्, यही शुभेच्छा व्यक्त गर्दै सधैँ झैं हामी हाम्रो मूल विषयतिर जानु अगाडि सुनौ यो मधुर क्रिस्टीय भजन। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौँ।
श्रोत साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत पुनः तपाईँहरूको बिचमा उपस्थित भएको छु। श्रोता, मलाई आशा छ तपाईँका दिनहरू ठिक ठाकसँग परमेश्वरसँग अगाडि बढ्दैछन्। आउनुहोस् आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछु। जीवी जिउँदो महान दयालु परमेश्वर प्रभु, हामी यो कार्यक्रमलाई तपाईँको हातमा राख्दछु। यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर प्रयोग गर्नुहोस्, ताकि धेरै मानिसहरूले यो कार्यक्रम मार्फत तपाईँलाई चिन्न सकुन् र तपाईँको ज्योतिलाई पछ्याउन्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता, आज म तपाईँहरूको बिचमा परमेश्वरको निम्ति कुनै पनि कुरा गाह्रो छैन भन्ने प्रस्तुति लिएर उपस्थित भएको छु। श्रोता, के तपाईँले आफ्नो जीवनमा समस्याहरूसँग मुकाबिला गरिरहनु भएको छ? तपाईँको जीवन यस्तो बिन्दुमा आएर हडिएको छ र तपाईँ लाग्छ त्यो अवस्थाबाट तपाईँ माथि उठ्न सक्नुहुन्न, र यो समस्या हुन सक्छ तपाईँको आफ्नै सम्बन्धको समस्या, आफ्नो व्यक्तिगत आनी बानीको समस्याको कारणले, तपाईँको स्वास्थ्य सम्बन्धी समस्याको कारणले, त्यसको साथसाथै तपाईँले गर्ने कामको समस्या होला। तपाईँको यो परिस्थितिले तपाईँलाई लाग्छ तपाईँ जुझ्न सक्नुहुन्न, तपाईँका धेरै चुनौतीहरू छन् तपाईँको अगाडि। ती चुनौतीहरूलाई सामना गर्न सक्ने सामर्थ्यता तपाईँमा छैन जस्तो तपाईँले अनुभव गर्दै हुनुहुन्छ। तर आउनुहोस्, म तपाईँलाई केही समय सँगसँगै आजको प्रस्तुतितिर लान्छु। श्रोता, तपाईँका जस्ता सुकै चुनौतीहरू भए पनि, वा अर्थात् तपाईँको अगाडि जस्ता सुकै चुनौतीयुक्त पहाडहरू भए तापनि, परमेश्वरको लागि ती चुनौतीहरू चुनौतीहरू हुँदैनन्। परमेश्वरको लागि ती चुनौतीहरू गरम पनि हुँदैनन्, वा परमेश्वर अगाडि तपाईँका चुनौतीहरू केही पनि होइनन्। यदि तपाईँले आफ्नो चुनौतीहरूलाई, अप्ठ्याराहरूलाई, समस्याहरूलाई आफै नबोकिकन परमेश्वरलाई बोक्न दिनुभयो भने, परमेश्वरमा राखिदिनुभयो भने, निश्चय नै ती अप्ठ्याराहरू, चुनौतीहरूलाई तपाईँले आफै बोक्नु पर्दैन, तिनीहरूसँग तपाईँले आफै सङ्घर्ष गर्नु पर्दैन, तर परमेश्वरले तपाईँको पक्षमा बोक्नुहुनेछ तपाईँको लागि। पवित्र धर्मशास्त्र बाइबललाई हामीले हेर्यौँ भने, अब्राहम भन्ने मानिस हामी पुरानो नियममा पाउँछौँ, उनी 100 वर्षका थिए र उनको श्रीमती 90.5 वर्षकी थिइन्। त्यो उमेरमा उनीहरूको सन्तान थिएन र परमेश्वरले उनीहरूलाई सन्तान दिनुहुने प्रतिज्ञा गर्नुभएको थियो, र त्यो प्रतिज्ञा वचन परमेश्वरले दिएपछि त्यसको चाहिँ प्रतिक्रियाको रूपमा उनीहरूले यो असम्भव छ भनेर सोचेका थिए, अर्थात् यो हुनै नसक्ने कुरा हो, एउटा मानव दिमागले सोच्नै नसक्ने कुरा थियो। र उत्पत्ति भन्ने पुस्तक छ बाइबलको, त्यसको 18:14 यसरी लेखिएको छ, आउनुहोस् म तपाईँहरूको लागि पढ्छु। यहाँ यसरी लेखिएको छ, परम प्रभुको निम्ति कुनै कुरा कठिन छ र? श्रोता, हामीलाई थाहा छ अब्राहम र सारा वृद्ध थिए, तिनीहरूको उमेर ढल्किसकेको थियो, साराको रजस्वला पनि बन्द भइसकेको थियो। जब परमेश्वरले तिम्रो सन्तान हुनेछ भनेर प्रतिज्ञा गर्नुभयो, अर्थात् साराले एकजना छोरो जन्माउने छे भनेर परमेश्वरले भन्नुभयो, त्यसपछि सारा मनमनै यसो भन्दै हाँसिन्, म वृद्ध भइसकेकी छु र मेरो पति पनि वृद्ध भइसक्नु भएको छ, के मलाई यो सुख हुन्छ र? तर पवित्र धर्मशास्त्र बाइबलको उत्पत्ति भन्ने पुस्तकको 18:14 भन्छ, परम प्रभुको निम्ति कुनै कुरो कठिन छ र? श्रोत साथी, यदि तपाईँ परीक्षामा पर्नु हुन्छ भने र त्यो परीक्षाबाट आफै निस्कन सक्नुहुन्न भने, तपाईँले आफ्नो जीवन परमेश्वरमा दिनु पर्यो। र येशूले भन्नुहुन्छ कि हामी संसारबाट आफूलाई निकाल्नु, समस्या के छ, हामी यो संसारमा छौँ, हामी संसारमा बस्नु पर्छ र संसारको वरिपरि हामी छौँ, तर हामी संसारमा बसेर संसार जस्तो चाहिँ हामी हुनु भएन भनेर भनिएको। अन्त संसारमा बस्दाखेरि तपाईँ हामीलाई धेरै परीक्षाहरू आउँछन्, हामी ती परीक्षाहरूमा पर्छौँ, संसारको आकर्षणले तपाईँ र मलाई खिच्छ, तर हामी संसारमै बसेर ती परीक्षाहरूसँग हामी मुकाबिला गर्नुपर्छ। त्यो मुकाबिला गर्ने शक्ति यदि हामीले आफ्नो जीवन परमेश्वरलाई सुम्पियो भने उहाँले त्यो शक्ति हामीलाई दिनुहुन्छ। यदि हामीले हितोपदेश भन्ने पुस्तक 1:8-19, हे मेरो छोरा, आफ्नो बुबाको आदेश सुन, आफ्नै आमाको शिक्षा नत्याग, ती तेरो शिरमा शोभाको मुकुट र तेरो गलामा सम्मानको हार हुनेछ। अगाडि लेखिएको छ 10, हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने तिनीहरूको बहकाउमा नलाग, तिनीहरू भन्लान् आऊ हामीसँग कसैको रक्तपात गर्न ढोकी बसौँ, कुनै निर्दोषलाई लुट्न ढोकी बसौँ, चिहानले निलै झैँ र गहिरो भडखालोमा परि त्यसको पिँधमा पुग्नेहरूलाई झैँ हामी तिनीहरूलाई पुरै जिउँदै निलौ, हामी सबै किसिमका बहुमूल्य थोकहरू लिनेछौँ र लुटका माल सामानले हाम्रो घर भर्नेछौँ। यो संसार आज यही कुरातिर अगाडि बढिरहेको छ। अगाडि लेखिएको छ, तिमी हामी सँगै साझेदार हो र हामी लुटको थैलोलाई बाँड्नेछौ, हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख। अर्थात् जो मानिसले तपाईँलाई र मलाई बहकाउने कोसिस गर्छन्, पापको खाडलमा लान्छन्, विभिन्न प्रलोभन दिन्छन्, तिनीहरूतिर नलाग भनेर परमेश्वरले भन्नुहुन्छ। किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्। सैतानिक मान्छेहरू, सांसारिक मान्छेहरू, सबै पंक्षीहरूका नजरको सामु जाल फैलाउन कति व्यर्थ। यी मानिसहरू आफ्नो रगतको लागि ढुकी रहन्छन्, तिनीहरू आफै जाकिन ढुकी बस्छन्। बेइमानीसित कमाउने पट्टि लाग्नेहरू सबैको अन्त्य यसै किसिमले हुन्छ। यसरी धन आर्जन गर्नेको जीवन त्यसले छिनेर लैजान्छ। श्रोता साथी, हामी संसारमा बस्दाखेरि विभिन्न किसिमका परीक्षाहरू आउँछ। हामीलाई ती परीक्षाहरू धन सम्पत्तिको रूपमा आउन सक्छ, अरू भन्दा आफू उच्च हुने मनसायले आउन सक्छ, पद प्रतिष्ठा प्राप्त गर्ने उद्देश्यले आउन सक्छ। जे भए तापनि यी सबै कुराहरूले यदि हामी पछि लाग्यौं संसारको भने त्यसले हामीलाई अन्त्यमा नाशतिर लान्छ भनेर यहाँ भनिएको छ। यी सबै कुराहरूसँग मुकाबिला गर्न हामीलाई संसारमा बसेर, हामी संसारका होइनौ, हामी चुनिएका परमेश्वरका जन हौ र हामी यो संसारका होइनौ तर संसारमै छौँ, र यी सांसारिक कुराहरूसँग मुकाबिला गर्न हामीलाई गाह्रो छ। तर तपाईँ र मैले परमेश्वरमा प्रार्थना गर्यौं भने र भन्यौं, परमेश्वर मलाई शक्ति दिनुहोस् कि सबै परीक्षाहरूको मैले डटेर मुकाबिला गर्न सकूं र म पापमा नपरौं भनेर। श्रोता साथी, तपाईँ र मैले यो संसारमा बस्दाखेरि प्रभु यीशु ख्रीष्टको जस्तो जीवन जिउने बाटोमा लाग्नु पर्छ। मत्ती भन्ने पुस्तक छ, नयाँ नियमको पहिलो पुस्तक 6:25 यसरी लेखिएको छ, हामीले संसारमा बस्दाखेरि चिन्ता फिक्री गर्नु हुँदैन। जब हामीले के खाउँला, के पिउँला भनेर, मेरो भविष्य के हुन्छ भनेर चिन्ता फिक्री गर्छौँ, तब हामी संसारको पापमा वा दलदलहिलेमा फस्छौँ, सैतानले हामीलाई ट्र्यापमा पार्न सक्छ। र यहाँ प्रभु यीशुले भन्नुहुन्छ मत्ती भन्ने पुस्तकको 6:25, यसै कारण म तिमीहरूलाई भन्दछु, के खाउँला के पिउँला भनी आफ्नो प्राणको निम्ति र के लाउँला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खाने कुराहरू भन्दा र शरीर लुगा फाटो भन्दा उत्तम होइन? अगाडि उहाँले भन्नुहुन्छ 26, आकाशका चरा चुरुङ्गहरूलाई हेर, तिनीहरूले न बिउ छर्छन् न धन्न कटनी गर्छन् न भगारीमा बटुल्छन्, तर तिनीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू भन्दा बढी मूल्यमान छैनौ? तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी थप्न सक्छ? श्रोता, यदि तपाईँ र म संसारमा जिउन चाहन्छौँ भने परमेश्वर शान्तिमा हामीले संसारसँग मुकाबिला गर्नुपर्छ। हामीले आफ्नो जीवनको बारेमा चिन्ता फिक्री गरेर हामीले आफ्नो जीवनमा एक पल आयु पनि थप्न सक्दैनौँ। यसै गरेर पवित्र धर्मशास्त्र बाइबलको मत्ती 7:23 यसरी लेखिएको छ, श्रोता, अनि म तिमीहरूलाई सफासँग भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेको छैन र म ए अधर्म काम गर्ने हो, म बटुर जाऊ। र यो पृष्ठभूमिमा म अगाडिदेखि पढ्छु 15, मत्ती 7:15, यहाँ रुख र त्यसको फल भनेर भनिएको छ, झुटा अगमबक्ताहरूदेखि होसियारी बस, जो तिमीहरू कहाँ भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ डरलाग्दा बुवासाहरू जस्ता हुन्छन्। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ, के काँडाका बोटबाट अङ्गुर अथवा सिउँडीबाट अन्जिर टिपिन्छ? र त्यसै गरी हरेक असल रुखले असल फल फलाउँछ तर खराब रुखले खराब फल फलाउँछ। असल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल फलाउन सक्दछ। असल फल नफलाउने हरेक रुख काटी ढालिन्छ र आगोमा फालिन्छ। यसरी ती अगमबक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछु। मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैन, स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। त्यो दिन धेरैले मलाई भन्नेछन्, प्रभु प्रभु, मैले के हामीले तपाईँको नाउँमा अगमबाणी बोलेनौ, तपाईँको नाउँमा भूत धपाएनौ र तपाईँको नाउँमा अनेक शक्तिशाली काम गरेनौ? र अनि म तिनीहरूलाई सफासँग भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेको छैन, यी अधर्म काम गर्नेहरू म बट दूर हो। श्रोता, हामी कसरी जिउँछौ त्यसले हाम्रो भविष्य निर्धारण गर्छ। अहिले यो संसारमा रहेर हामीलाई जिउँदाखेरि धेरै कुराहरू पालन गर्नको लागि असम्भव लाग्न सक्छ, हाम्रो शक्तिले हामी गर्न सक्दैनौँ। तर तपाईँ र मैले परमेश्वरलाई माग्यौँ भने, अर्थात् हाम्रा जम्मै चुनौतीहरू परमेश्वर प्रभु यीशुलाई हामीले दिउँ भने, उहाँले हामीलाई ती चुनौतीहरूबाट उम्कनको लागि मद्दत गर्नुहुनेछ। र तपाईँ र मैले चिन्ता गरेर फिक्री गरेर केही प्राप्त गर्न सक्दैनौ। जीवनको एक पल आयु पनि थप्न सक्दैनौ। मेरो भोलि के हुने हो, मैले मेरो चाहिँ भविष्य के हुने हो, मेरो व्यापार व्यवसाय के हुने हो, मेरो सन्तानलाई के हुने हो, यी सबै कुराहरू हामीले परमेश्वरलाई छोडिदिनुपर्छ, उहाँमाथि विश्वास गर्नुपर्छ। श्रोता साथी, धेरै मानिसहरू आज आफ्नै कारणले रोगमा समस्यामा र उल्झनमा परेको हामी पाउँछौ। धेरै मानिसहरूले आफ्नो जीवन आफ्नै कारणले बर्बाद गरिरहेको पनि हामी देख्छौँ। त्यसको साथ साथै यदि तपाईँ र म यो संसारमा जिउन चाहन्छौ भने हामीले आफ्ना प्राथमिकताहरू के छन् ती कुराहरू पनि हामीले स्पष्ट पार्नुपर्छ। अर्थात् तपाईँ र म के गर्न चाहन्छु वा जीवनमा के प्राप्त गर्न चाहन्छु, हाम्रो लक्ष्य के हो, त्यो लक्ष्यमा पुग्ने हाम्रा बाटाहरू के हुन्, त्यो कुरो पनि स्पष्ट हुनुपर्छ। र हामी अस्पष्ट र गन्त्यहीन यात्रामा हामी लाग्यौँ भने हामीले सफलता होइन, केवल हामीले निराश हामीले हासिल गर्न सक्छौँ। आज धेरै मानिसहरू कोसिस त गर्छन् तर उनीहरू स्पष्ट हुँदैनन् कि उनीहरूको जीवनको गन्तव्य वा लक्ष्य के हो। श्रोता, तपाईँले आज हाम्रो कार्यक्रम सुन्नु भएको छ भने तपाईँको गन्तव्य के हो, तपाईँ के प्राप्त गर्न चाहनुहुन्छ जीवनमा, त्यो कुरालाई तपाईँले निर्धारित गर्नुहोस्। त्यसलाई प्रायोरिटी भनेर भनिन्छ, त्यसलाई प्राथमिकतामा राख्नुहोस् र त्यो प्राप्त गर्नको लागि तपाईँ दिन रात खट्नुहोस्। परमेश्वरले यी वचनहरूद्वारा तपाईँलाई आशिष दिउन्। आमेन।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org।
यो आशाको बाणी रेडियो कार्यक्रम हो। म प्रस्तुता धनलाल राई यहाँहरूलाई यस कार्यक्रममा न्यानो स्वागत गर्दछु। आज म तपाईँको बीचमा स्वास्थ्य सम्बन्धी सन्देश लिएर आएको छु। आजको स्वास्थ्य सम्बन्धी सन्देशको शीर्षक रहेको छ, प्लास्टिक जन्य फोहोरबाट मानव जातिकै विनाश हुन सक्छ। श्रोता, नेपालको काठमाडौँमा मात्रै दैनिक 470,000-480,000 प्लास्टिकका झोला दैनिक प्रयोग हुन्छन्। नेपालभर उत्पन्न हुने करिब 16% सहरी फोहोर मैला प्लास्टिक जन्य उत्पादनबाट हुन्छ। यसबाट 2.7 टन दैनिक प्लास्टिक जन्य फोहोर मैला निस्कन्छ। हामी दैनिक प्रयोगका आधारमा हेर्ने हो भने अनुसन्धानकर्ताको दावी अनुसार जनसमुदायले आजसम्म 1 करोड टन प्लास्टिक उत्पादन गरेका छन्। यसमध्ये धेरै जस्तो प्रकृतिमा विलीन भएर जान्छ। यसले मानव समुदाय तथा पर्यावरणलाई हानि पुर्याउँछ। मुलुकका मुख्य महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, मुख्य राजमार्गमा खुलेका होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरू प्लास्टिक जन्य फोहोर मैला उत्पादन गर्ने मुख्य जिम्मेवार मानिन्छ। नेपालभरि वर्षमा 56,00,000 केजी प्लास्टिक जन्य फोहोर उत्पादन गर्ने क्षमता राख्छ। त्यसमध्ये लगभग आधा फोहोर राम्रोसँग संकलन हुन पाउँदैन। परिणाम हाम्रा नदी नाला तथा पारिस्थितिकीय तन्त्र दिनहुँ गम्भीर रूपले विषक्त हुँदै गइराखेको छन्। वास्तवमा प्लास्टिकको फोहोरले एक्लै नेपाललाई मात्रै पीडित बनाएको छैन, बरु यो एउटा विश्वकै समस्या रहेको देखिन्छ। संयुक्त राष्ट्र संघको तथ्याङ्कले यसको वर्णन गर्छन्। आज सम्पूर्ण विश्वमा प्रतिवर्ष 10 खर्ब प्लास्टिकका झोला प्रत्येक मिनट प्रयोग गरेर बाहिर फ्याँकिन्छन्। यसबाट के प्रश्न हुन्छ भने यसको अधिकांश हिस्सा न त पुनः प्रयोग गर्न सकिन्छ न फोहोरका रूपमा संकलन हुन्छ। आखिरमा जान्छ कहाँ त? वास्तवमा यो फोहोर हाम्रो धरतीमा धसिराखेको हुन्छ, जहाँ यो धेरै वर्षसम्म नष्ट नभई बसिराख्छ। यसको असरले धरतीमा रहेका अमूल्य दुर्लभ पशुपन्छी, मानिस र बोट बिरुवा मारिरहेका छन्। यसको धेरै जसो हिस्सा नदी नाला हुँदै महासागरमा जाने गर्छ। वास्तवमा यस्तो फोहोर सबै पछिल्लो कैयौं दशकदेखि भइराखेको छ। यो फोहोर महासागरको गायरमा जम्मा हुँदै गएको छ। महासागरको स्थिति पनि प्रदूषणले गर्दा धेरै विनाशकारी हुँदै गइरहेको छ। सम्भवत अधिकांश विश्व जगत र आधुनिक मानव समाजलाई के महसुस भएको छैन भने यो सम्पूर्ण सभ्यता नै पर्यावरण प्रदूषणका रूपमा ज्वालामुखीको मुहानमा बसेको छ। फलफूल तथा तरकारीहरू, केटाकेटीको दूध खाने बोतल, पिउने कोल्ड ड्रिङ्क्सका बोतल तथा अन्य पदार्थ पूर्ण रूपमा प्लास्टिकमा निर्भर छन्। समयको साथसाथै यी प्लास्टिकबाट बिस्फिनोल रसाउन थाल्छ र यी पदार्थहरूमा मिसिएर हाम्रो शरीरमा पुग्छ। प्लास्टिकले हाम्रो शरीरमा हुने उपस्थिति कैयौं पुस्तासम्म आफ्नो कुप्रभाव फैलाउन सक्छ। प्लास्टिक जन्य फोहोर मैला आज विश्व सामु परमाणु अस्त्रको प्रयोगभन्दा कैयौं गुणा खतरा देखिन्छ। गायर हावा र पानीबाट बनेको यस्तो प्राकृतिक भूमरी हो जुन उत्तरी गोलार्द्धमा घडीको सुईको दिशामा घुम्छ। दक्षिण गोलार्द्धमा विपरीत दिशामा यी भूमरीहरूको गति आफै मध्यबाट सुस्त हुन्छ। यो त्यही ठाउँ हो जहाँ फोहोर प्लास्टिक जम्मा भइराखेको छ। हाम्रो महासागरमा जम्मा 5 गायर छन्। चीनमा सबैभन्दा ठूलो गायर हो। ग्रेट पेसिफिक फोहोर मैला क्षेत्र यस गायरको कुल क्षेत्र 14 किलोमिटर छ। यो सम्पूर्ण विश्वले फ्याँकेको प्लास्टिक फोहोरलाई एकीकरण गर्ने सबैभन्दा ठूलो केन्द्र मानिन्छ। आज हाम्रा महासागरहरूमा कुल 50 लाख वर्ग माइलको सतहमा प्लास्टिकको फोहोर तैरिरहेको छ। यो एउटा विस्फोट स्थिति हो जुन निरन्तर वृद्धि हुँदैछ। प्लास्टिक फोहोरको दुष्परिणाम। प्लास्टिक जन्य फोहोर एकदमै जटिल हुन्छ। यो कहिले पनि नष्ट हुँदैन। यो विनाश नहुने घातक फोहोरका कारण लगभग 1 लाख भन्दा बढी दुर्बल समुद्री जीव प्रति वर्ष मारिन्छन्। समुद्रमा 60,000 भन्दा बढी प्लास्टिकको झोला हर समय तैरिरहेका हुन्छन् जुन प्लास्टिकको फोहोरलाई रिसाइक्लिङ गरिन्छ। त्यसमा प्रति टन हजारौं रुपियाँ खर्च लाग्छ जुन त्यसको वास्तविक मूल्य भन्दा धेरै बढी हुन जान्छ। यसरी गरिएको फोहोर रिसाइक्लिङबाट पनि पर्यावरणलाई कुनै ठूलो लाभ प्राप्त हुँदैन किनभने यो फोहोरको असर हाम्रो शरीरमा प्रवेश गरिसकेको छ। एक अध्ययन अनुसार प्लास्टिक बन्ने बिस फिनेलले प्रत्येक केटाकेटी, युवा र वृद्धको शरीरमा भेट्न थालेको छ। आजभोलि फलफूल, तरकारी, बच्चाले खाने दुधको बोतल, पानीका बोतल, कोल्ड ड्रिङ्क्सका बोतल र अन्य खाद्य पदार्थ सम्पूर्ण रूपमा प्लास्टिकमाथि निर्भर छन्। समयसँगै यी प्लास्टिकका वस्तुबाट बिस फिनेल रसाउन थाल्छ र खाद्य पदार्थमा मिसिएर हाम्रो शरीरमा पुग्छ। यस्ता खानपानका माध्यमबाट कुप्रभाव फैलाउँछ। यो एकदमै ठूलो समस्या हो। प्रत्येक व्यक्तिले सम्भव भएसम्म प्लास्टिकको उपयोग नगरौं। प्लास्टिक जन्य फोहोर फैलिन नदिऊ। पर्यावरणका लागि धेरै नोक्सान पुर्याउने प्लास्टिकको झोलाहरूमा प्रतिबन्ध लगाउनका लागि कानून त पहिला पनि बनिसकेको छ तर यसको उपयोग प्रभावकारी हुन सकेको छैन। साँच्चै प्लास्टिक उत्पादनमा तत्काल प्रभावकारी रूपले प्रतिबन्ध लगाऊ। यसबाट निस्कने धुवाले पर्यावरणलाई मात्र नभई जनसमुदायका लागि पनि खतरा बन्दैछ। प्लास्टिक जन्य फोहोर बाल्दा निस्कने विषालु ग्यासले कैयौं प्रकारका रोग उत्पन्न हुन्छ। साथै यसले पर्यावरणलाई पनि ठूलो नोक्सान पुर्याउँछ। यो धुवा श्वास प्रश्वास सम्बन्धी रोगबाट पीड़ित मानिसका लागि खतरनाक हुन्छ।
आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 9816555120, 9816555120, र अर्को 9818535555, 9818535555। हवस् त श्रोता, भोलि फेरि यही स्टेसन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुत म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।
हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.org लेखी पठाउन सक्नुहुनेछ अथवा हाम्रो व्हाट्सएप नम्बर +12242220777 मा फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।